तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो असार 3 गते 2024। विषय ख्रिष्ट येशु। स्वर्ण पाठ हिब्रू। येशु ख्रिष्ट हिजो आज र सधैँ एक समान हुनुहुन्छ। उत्तरदायी पढाए युहन्ना हो। परमेश्वरले संसारलाई यति साह्रो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो। परमेश्वरले आफ्ना पुत्रलाई दिनुभयो त्यसद्वारा उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर अनन्त जीवन प्राप्त गर्नेछ। जसले परमेश्वरको पुत्रमाथि विश्वास गर्दछ त्यो दोषी ठहरिँदैन तर जसले विश्वास गर्दैन र उसको पहिले न्याय भइसकेको छ ऊ बहिष्कृत हुन्छ। किनभने त्यस मानिसले परमेश्वरको एकमात्र पुत्रमाथि विश्वास गरेको छैन। प्रत्येक जसले दुष्ट कामहरू गर्दछ त्यसले ज्योतिलाई घृणा गर्छ। तिनी ज्योतितर्फ आउने छैन किनभने उसको दुष्ट कामहरू ज्योतिमा देखिनेछ। तर त्यो जसले सत्यको बाटो पहिल्याएर अनि ज्योतितर्फ आउँदछ यसर्थ यो देखाइनेछ कि उसको काम परमेश्वर मार्फत गरिएको हो। उनीहरू जसले उहाँको साक्षी स्वीकार गर्छ तिनीहरूले परमेश्वरले सत्य बोलेको साक्षी दिन्छन्। पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ अनि हरेक वस्तुमा शक्ति प्रदान गर्नुभएको छ। जुन मानिसले पुत्रमाथि विश्वास गर्छ उसले अनन्त जीवन प्राप्त गर्दछ तर जुन मानिसले पुत्रको आज्ञा मान्दैन उसले त्यो जीवन देख्ने छैन। परमेश्वरको क्रोध उमाथि रहनेछ। पाँच सेरमन बाइबलबाट यसैया। तर परमेश्वर मेरो मालिकले तिमीलाई चिन्ह देखाउनु हुनेछ। हेर कन्या स्त्री गर्भवती हुनेछ र उसले एउटा छोरो जन्माउनेछ। उसको छोरोको नाम इम्मानुएल राखिनेछ। लुका। इलिसिबाको छैटौं महिनामा गालीको एउटा सहर नासरतमा बस्ने एउटी कन्या कहाँ परमेश्वरले एउटा गब्रिएल नगरेको दूतलाई पठाउनु भयो। तिनी दबको परिवारको युसुफ नगरेको एक मानिससँग मगनी भएकी थिइन्। ती कन्याको नाम मरियम थियो। ती स्वर्गदूत मरियम कहाँ गए अनि भने शुभकामना छ। परम प्रभु तिमीसितै हुनुहुन्छ। तिमी उहाँको खुबै प्रिय छौ। ती दूतले उनलाई भने डराउनु पर्दैन मरियम किनभने परमेश्वर तिमीसित अत्यन्त खुसी हुनुहुन्छ। सुन तिमी गर्भवती हुनेछौ अनि तिमीले एउटा छोरो जन्माउनेछौ अनि उहाँको नाउँ तिमीले येशु राख्नु। उहाँ महान हुनुहुनेछ र सर्वोच्च परमेश्वरका पुत्र कहलाइनुहुनेछ। परमप्रभु परमेश्वरले उहाँलाई उहाँको पुर्खा दाउदको सिंहासन दिनुहुनेछ। येशुको राज्यको अन्त्य कहिले हुने छैन। मरियमले ती स्वर्गदूतलाई भनिन् म कन्या नै छु यस्तो कसरी हुन सक्छ। ती स्वर्गदूतले मरियमलाई भने पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ अनि सर्वशक्तिमान परमेश्वरको शक्तिले तिमीलाई राख्नेछ। यस कारणले जो जन्मनुहुन्छ उहाँ परमेश्वरको पुत्र कहलाइनुहुनेछ। यस विषयमा ध्यान दिए तिम्रो आफन्त इलिसिमा पनि गर्भवती छिन्। तिनको अवस्था वृद्ध अनि बाजी कहलाए पनि अहिले तिनी छ महिनाबाट गर्भवती भएकी छिन्। किनभने परमेश्वर जस्तै कुरो पनि गर्न सक्नुहुन्छ। यसरी नै ती बालक बढ्दै गए र आत्मामा शक्तिमान हुँदै गए। लुका येशु पवित्र आत्माको शक्ति लिएर गालिलमा फर्कनु भयो। गालिलभरि उहाँको बारेमा समाचारहरू फैलियो। उहाँले तिनीहरूको सभा घरहरूमा सिकाउन सुरु गर्नुभयो। सबै मानिसहरूले उहाँको प्रशंसा गरे। तिनीहरू येशुको शिक्षामा छक्क पर्दै कारण उहाँ अधिकारसित सिकाउनुहुन्थ्यो। सभाघरमा एकजना दुष्ट आत्मा लागेको मानिस थियो। त्यो मानिस ठुलो स्वरमा चिच्यायो, हे नासरतको येशु, हामीबाट तपाईँ के चाहनुहुन्छ? कि हामीलाई नाश गर्नु तपाईँ यहाँ आउन सुरु भएको हो? म तपाईँलाई जान्दछु, परमेश्वरका एक पवित्र जन। तर येशुले त्यो दुष्टात्मालाई हकार्नुभयो, चुला, यो मानिसदेखि निस्किहाल। त्यो दुष्ट आत्माले मानिसहरूकै अघिपट्टि त्यो मानिसलाई भुइँमा पछारिदियो। त्यसपछि दुष्ट आत्माले त्यो मानिसलाई केही नोक्सान नगरी छाडिदियो। सबै मानिसहरू छक्क परे अनि आपसमा कुरा गरे, यसको अर्थ के हो? येशूले त अधिकार अनि शक्तिशील दुष्ट आत्माहरूलाई निस्कन आज्ञा गर्नुहुन्छ, यिनीहरू पनि निस्किहाल्छन्। येशूले सभा घर छाड्नु भयो। उहाँ सिमोनको घरमा जानुभयो। सिमोनको सासु कडा ज्वरोले सिकिस्त बिमारी थिइन्। तिनीहरूले उहाँलाई तिनका निम्ति केही गरिदिनुहोस् भनी विन्ती गरे। येशु तिनको नजिक जानुभयो अनि ज्वरोलाई हट्ने आज्ञा दिनुभयो। ज्वरो झट्टै हरायो। तब तिनी उठिन् अनि तिनीहरूको सेवामा लागिन्। घाम अस्ताउन लाग्दा सबै मानिसहरू जसका आफ्ना मानिसहरू बिरामीहरू थिए तिनीहरूलाई येशु कहाँ ल्याए। तिनीहरू बेग्ला बेग्लै रोगले पीडित थिए। उहाँले प्रत्येक बिरामीलाई छुनुभयो अनि तिनीहरूलाई जाति पार्नुभयो। धेरै मानिसहरूदेखि भूतहरू बाहिर निस्के। तिनीहरू चिच्याउँदै थिए, तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ। तर उहाँले ती भूतहरूलाई चुप बस्ने आज्ञा दिनुभयो। येशु नै ख्रिस्ट हुनुहुन्थ्यो भनेर भूतहरूले जानेका थिए। येशूले उत्तर दिनुभयो, म तिमीलाई साँचो भन्छु, अब्राहम जन्मनु अघि म छु। युहन्ना, त्यहाँ मेरा पिताको घरमा धेरै कोठाहरू छन्। यदि यो सत्य नभएको भए म तिमीहरूलाई भन्ने थिइन। म त्यहाँ तिमीहरूको व्यवस्था मिलाउन गइरहेछु। म मेरो पितालाई माग्नेछु र उहाँले तिमीहरूलाई अर्को सहायक दिनुहुनेछ। उहाँ तिमीहरूसँग सधैँ रहने सहायक दिनुहुनेछ। सहायक सत्यको आत्मा हो। संसारले उहाँलाई देख्दैन र बुझ्दैन, तर तिमीहरू उहाँलाई जान्दछौ। उहाँ तिमीहरूसँग बाँच्नुहुन्छ र उहाँ तिमीहरू भित्र नै हुनुहुनेछ। केही समयपछिबाटै मलाई संसारमा मान्छेहरूले फेरि देख्ने छैन, तर तिमीहरूले मलाई देख्नेछौ। तिमीहरू बाँच्नेछौ किनभने म बाँच्छु। तर सहायकले सबै कुराहरूको शिक्षा दिनेछन्। सहायकले मैले जे भने ती सबै कुराहरू सम्झना गराउनेछ। त्यो सहायक नै पवित्र आत्मा हो, जसलाई पिताले मेरो नाममा पठाउनुहुनेछ। तिमीहरूसँग कुरा गर्ने समय छैन। यो संसारको शासक खाइरहेछ, तर म माथि उसको अधिकार चल्दैन। तर संसारले जान्नै पर्छ कि मैले मेरा पितालाई प्रेम गर्छु। यसैले म त्यही जस्ताको तस्तै गर्दछु जुन उहाँले मलाई गर्नु भन्नुभयो। अब हामी यस ठाउँलाई छोडिदिन्छौँ। भोलिपल्ट बिहाने सबै मुख्य पूजाहारीहरू यहुदी प्रधानहरूले येशूलाई मार्न आपसमा सरसल्लाह गरे। पिलातसले सोधे, किन उसले के गल्ती गरेको छ। तब सबैले उच्च स्वरले कराएर भने, उसलाई क्रुसमा झुन्ड्याएर मार्नु पर्छ। तब सैनिकहरूले येशूलाई क्रुसमा टागे। त्यसपछि सैनिकहरूले येशूको लुगा फाटा आपसमा बाँड्नलाई चिट्ठा हाले। युहन्ना हप्ताको पहिलो दिन बिहानै मरियम मग्दलिनी येशूको चिहानमा गए। तिनले देखिन कि त्यो ठुलो चट्टान जो चिहानको द्वारमा राखिएको थियो त्यो ढुङ्गा हटाएको थियो। तर मरियम चिहानकै बाहिर उभिएर रोइरही। जब रोइरहेकी थिइन् चिहानभित्र हेर्नु तिनी निहुरिन्। मरियमले सेतो वस्त्रमा दुई स्वर्गदूतहरू देखि। तिनीहरू जहाँ येशूको टाउको पट्टि र अर्को स्वर्गदूत येशूको खुट्टा पट्टि बसिरहेका थिए। स्वर्गदूतहरूले मरियमलाई सोधे, हे नारी किन रोइरहेकी छौ? मरियमले जवाफ दिइन्, कसैले मेरा प्रभुको शरीर लगेर गएछ। तिनीहरूले कहाँ राखेका छन् मलाई थाहा छैन। मरियमले यति भनिसकेर जब एर्फकिन उनले उहाँलाई त्यहाँ उभिरहनु भएको देखिन्। तर तिनले येशू भनेर चिनिनन्। येशूले उनलाई सोध्नु भयो, नारी तिमी किन रोइरहेछौ? तिमी कसलाई खोजिरहेछौ? मरियमले उहाँलाई त्यहाँ बगैँचाको मालिस सम्झि। तब मरियमले उहाँलाई सोधी, के तिमीले येशूलाई लग्यौ? महोदय भन, उहाँलाई कहाँ राखेका छौ? म त्यही जानेछु र उहाँलाई लानेछु। येशूले उसलाई भन्नुभयो, हे मरियम। मरियम येशू तर्फ फर्की र यहुदी भाषामा उसलाई भनी, रब्बुनी अर्थ हे गुरुज्यू, हप्ताको पहिलो दिन थियो, चेलाहरू त्यो बलुकी भेला भएका थिए, यहुदीहरूको डरले दैलोहरू बन्द थियो। तब येशू आउनुभयो र तिनीहरूका सामुन्ने उभिनुभयो। येशूले भन्नुभयो, शान्ति तिमीहरूसँग रहोस्। लुका त्यसपछि उहाँले धर्मशास्त्रहरूमा लेखिएका सबै कुराहरू बुझन मन खोलिदिनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, यो लेखिएकै छ कि ख्रिस्टलाई मारिनेछ अनि तेस्रो दिनमा उहाँ बौरी उठनुहुनेछ, अनि तिमीहरू यी कुराहरूका साक्षी हो। येशूले आफ्ना चेलाहरूलाई बेथानीसम्म लैजानुभयो। उहाँले आफ्नो हात उचाल्नुभयो अनि तिनीहरूलाई आशीर्वाद दिनुभयो। उहाँ तिनीहरूलाई आशीर्वाद दिँदै गर्दा उहाँ तिनीहरूबाट छुट्टिनुभयो अनि स्वर्गमा उचालिनुभयो। चेलाहरूले उहाँको आराधना गरे। त्यसपछि तिनीहरू यरुसलेम फर्किए। तिनीहरू अत्यन्तै खुसी थिए। सारा समय परमेश्वरको प्रशंसा गर्दै तिनीहरू मन्दिरमा बसे। म क्रिस्टियन साइन्सर टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य नाजरतको येशूको आगमनले इसाई युगको पहिलो शताब्दीलाई चिन्ह लगाइयो, तर ख्रिस्ट वर्षको सुरुवात वा दिनको अन्त्य बिना नै हुनुहुन्छ। क्रिस्टियन युगको अघि र पछि दुवै पुस्ताहरूमा ख्रिस्ट आध्यात्मिक विचारको रूपमा ईश्वरको प्रतिबिम्ब ख्रिस्ट सत्यलाई ग्रहण गर्न तयार भएका सबैका लागि केही मात्रामा शक्ति र अनुग्रहको साथ आउनुभएको छ। ईश्वरीय छवि विचार वा ख्रिस्ट ईश्वरीय सिद्धान्त ईश्वरबाट अविभाज्य हुनुहुन्थ्यो, हुनुहुन्छ र सदाको लागि अविभाज्य हुनेछ। येशूले आफ्नो आत्मिक पहिचानको यो एकतालाई यसरी उल्लेख गर्नुभयो, अब्राहम हुनु अघि म हो, म र मेरो बुबा एक हौ, मेरो बुबा म भन्दा महान हुनुहुन्छ। प्रारम्भिक बाल्यकालदेखि नै उहाँ आफ्नो बुबाको व्यवसाय को बारेमा हुनुहुन्थ्यो। उहाँका खोजहरू तिनीहरूबाट धेरै टाढा छन्। उहाँको मालिक आत्मा हुनुहुन्थ्यो। तिनीहरूको मालिक पुरा थियो। उहाँले परमेश्वरको सेवा गर्नुभयो। तिनीहरूले मामन सेवा गरे। उहाँको स्नेह शुद्ध थियो। तिनीहरू शारीरिक थिए। उहाँका इन्द्रियहरूले स्वास्थ्य, पवित्रता र जीवनको आध्यात्मिक प्रमाणमा पिए। तिनीहरूको इन्द्रियहरूले उल्टो गवाही दिए र पाप, रोग र मृत्युको भौतिक प्रमाणहरू अवशोषित गरे। तिनीहरूको अपूर्णता र अशुद्धताले उहाँको पूर्णता र शुद्धताको सदा वर्तमान हप्का महसुस गर्यो। त्यसैले न्यायी र सिद्ध येशु प्रति संसारको घृणा र स्वागत त्रुटिको अग्मवक्ताको दूरदर्शिताले उहाँलाई दिनेछ। मानिसहरूबाट घृणित र अस्वीकृत शान्तिका राजकुमारको बारेमा यसैयाको ग्राफिक शब्द थियो। हाम्रो गुरुले कुनै सिद्धान्त वा विश्वास सिकाउनु भएन। यो सबै वास्तविक अस्तित्वको ईश्वरीय सिद्धान्त थियो जुन उहाँले सिकाउनुभयो र अभ्यास गर्नुभयो। उनको इसाई धर्मको प्रमाण धर्म र उपासनाको कुनै रूप वा प्रणाली थिएन। तर क्रिस्टियन विज्ञान जीवन र प्रेमको सद्भाव बाहिर काम गर्ने एक ईश्वरीय विद्यार्थीको रूपमा उहाँले मानिसमा परमेश्वरलाई प्रकट गर्नुभयो। जीवन र सत्य आफैमा र बिरामी र पापमाथिको उहाँको शक्तिद्वारा चित्रण र प्रदर्शन गर्नुभयो। येशूले गर्नुभएका चमत्कारहरूमा संलग्न ईश्वरीय सिद्धान्तको व्याख्या गर्न मानव सिद्धान्तहरू अपर्याप्त छन् र विशेष गरी उहाँको शक्तिशाली मुकु अतुलनीय र शरीरबाट विजय निकासमा येशूका विद्यार्थीहरू आफ्नो मालिकको विजयलाई बुझ्नको लागि पूर्ण रूपमा विकसित नभएकाले उहाँलाई क्रुसमा टाँगिएपछि उहाँलाई नदेखेसम्म र उहाँ मर्नुभएको थिएन भनेर थाहा नपाएसम्म धेरै अद्भुत कार्यहरू गर्न सकेनन्। यसले तिनीहरूलाई उहाँले सिकाउनुभएका सबै कुराहरू सत्यताको लागि विश्वस्त भयो। इम्माउसको पैदल यात्रामा येशू आफ्ना साथीहरूलाई ती शब्दहरूद्वारा चिन्नुहुन्थ्यो जसले तिनीहरूको हृदयलाई तिनीहरूभित्र जलाएको थियो र रोटी माझ्दै शताब्दी पहिले येशूलाई यसरी पहिचान गर्ने ईश्वरीय आत्माले प्रेरित वचन मार्फत बोल्नु भएको छ र हरेक युग र मौसममा बोल्नेछ। यो ग्रहणशील हृदयमा प्रकट हुन्छ र फेरि खराबी बाहिर निकाल्दै र बिरामीहरूलाई निको पारेको देखिन्छ। येशूको मिसनले भविष्यवाणीको पुष्टि गर्यो र पुरानो समयका तथाकथित चमत्कारहरूलाई ईश्वरीय शक्तिको प्राकृतिक प्रदर्शनको रूपमा व्याख्या गर्यो। नबुझेका प्रदर्शनहरू येशूका कार्यहरूले मसीहको रूपमा आफ्नो दावी स्थापित गरे। येशूले आफ्ना शत्रुहरूबाट आफूलाई हटाउन सक्नुहुन्थ्यो। उहाँसँग ईश्वरीय स्वरूपमा आफ्नो आध्यात्मिक पहिचानको लागि मानव जीवनको भावना राख्ने शक्ति थियो। तर उहाँले मानिसहरूलाई नश्वर शरीरको विनाशको प्रयास गर्न अनुमति दिनुभयो ताकि उसले अमर जीवनको प्रमाण प्रस्तुत गर्न सकुन्। कुनै पनि कुराले यो मानिसको जीवनलाई मार्न सक्दैन। येशूले आफ्नो अस्थायी जीवन आफ्ना शत्रुहरूको हातमा सुम्पन सक्नुहुन्थ्यो। तर जब उहाँको पृथ्वी मिसन पूरा भयो, उहाँको आध्यात्मिक जीवन अविनाशी र अनन्त सदाको लागि उस्तै भयो। उसलाई थाहा थियो कि पदार्थको कुनै जीवन छैन र वास्तविक जीवन ईश्वर हो। त्यसैले उहाँ आफ्नो आध्यात्मिक जीवनबाट परमेश्वरलाई निभाउन सक्नु भएर अलग हुन सक्नुहुन्न। नसरत कायसुले पितासँग मानिसको एकतालाई सिकाउनुभयो र प्रदर्शन गर्नुभयो र यसका लागि हामी उहाँलाई अनन्त श्रद्धाञ्जली दिन्छौ। उनको लक्ष्य व्यक्तिगत र सामूहिक दुवै थियो। उनले जीवनको काम आफैलाई न्यायमा मात्र नभई नसोरहरूका लागि दयामा पनि गरे। उनीहरूलाई कसरी गर्ने भनेर देखाउन, तर उनीहरूका लागि यो नगर्ने वा उनीहरूलाई एउटै जिम्मेवारीबाट मुक्त गर्न येशूले साहसी भई काम गर्नुभयो। इन्द्रियहरूको मान्यता प्राप्त प्रमाणको विरुद्धमा, फरिसिकल धर्म र अभ्यासहरू विरुद्ध, र उहाँले आफ्नो निको पार्ने शक्तिले सबै विरोधीहरूलाई खण्डन गर्नुभयो। मानव निर्मित सिद्धान्तहरू लोप हुँदैछन्। समस्याको समयमा तिनीहरू बलियो भएका छैनन्। ख्रिस्त शक्तिबाट रही तिनीहरूले कसरी ख्रिस्टका सिद्धान्तहरू वा अनुग्रहका चमत्कारहरू चित्रण गर्न सक्छन्? इसाई निको पार्ने सम्भावनाको इन्कारले इसाई धर्मलाई धेरै तत्त्वबाट लुट्छ, जसले यसलाई ईश्वरीय शक्ति र पहिलो शताब्दीमा यसको आश्चर्यजनक र अतुलनीय सफलता दियो। साँचो लोगोहरू स्पष्ट रूपमा क्रिस्टियन विज्ञान हो, सद्भावको प्राकृतिक नियम जसले विवादलाई जित्छ, किनभने यो विज्ञान अलौकिक वा पूर्व प्राकृतिक हो, न त यो ईश्वरीय कानूनको उल्लङ्घन हो। तर किनभने यो परमेश्वरको अपरिवर्तनीय कानून हो, राम्रो, यो क्रिस्टियन विज्ञानको सिद्धान्त हो। ईश्वरीय प्रेमलाई यसको प्रकटीकरण वा वस्तुबाट वञ्चित गर्न सकिँदैन, त्यो आनन्दलाई दुःखमा परिणत गर्न सकिँदैन, किनकि दुःख आनन्दको मालिक हुन, कि असलले कहिले खराबी उत्पन्न गर्न सक्दैन, त्यो कुराले कहिले मन उत्पन्न गर्न सक्दैन, र जीवनले मृत्युको परिणाम दिन्छ। सिद्ध मानिस परमेश्वरद्वारा शासित, उहाँको सिद्ध सिद्धान्त पापरहित र अनन्त छ। सत्यको अमर विचार शताब्दीदेखि फैलिएको छ। यसको पखेटामुनि बिरामी र पापहरू जम्मा गर्दैछ। मेरो थकित आशाले त्यो खुसीको दिनलाई महसुस गर्ने प्रयास गर्छ। जब मानिसले ख्रिस्टको विज्ञानलाई चिन्नेछ र आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नेछ, जब उसले परमेश्वरको सर्वशक्तिमानता र ईश्वरीय प्रेमको निको पार्ने शक्ति महसुस गर्नेछ जुन यसले मानव जातिको लागि गरेको छ र गरिरहेको छ, प्रतिबद्धता पूरा हुनेछन्। ईश्वरीय उपचारको पुनः प्रकट हुने समय सबै समयभरि छ, र जसले आफ्नो पार्थिव सबै ईश्वरीय विज्ञानको वेदीमा राख्छ उसले अहिले ख्रिस्टको कचौरा बिउ छ र क्रिस्टियन निको पार्ने आत्मा र शक्तिले समाप्त भएको छ। आध्यात्मिक विचारको प्रतिरूपण हाम्रो गुरुको पार्थिव जीवनमा संक्षिप्त इतिहास थियो, तर उहाँको राज्यको कुनै अन्त हुने छैन, किनकि ख्रिस्त ईश्वरको विचारले अन्तत सबै राष्ट्र र मानिसहरूलाई अनिवार्य रूपमा, पूर्ण रूपमा, अन्तमा ईश्वरीय विज्ञानको साथ शासन गर्नेछ। मम्मी म्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन, र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम। न त दुश्मनी वा न केवल व्यक्तिगत अनुनोकले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक ईसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन उकिर्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नु पर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जाति प्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।